नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। नेपाल कृषि अनुसन्धान परिषद नार्कले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले विभिन्न बालीका उन्नत जातहरू विकास गर्ने क्रम जारी राखेको छ। त्यस क्रममा 900 उन्नत जातका बालीका बिउहरू र जातहरू विकास गरेको नार्कले जनाएको छ। उत्पादन, उत्पादकत्व, पोषक तथा नयाँ जातहरू लगायतका विषयमा आजको अन्तरसंवादमा केन्द्रित हुनेछौं। नेपाल कृषि अनुसन्धान परिषद नार्कका कायम मुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठ हामीसँग कुराकानीमा प्रत्यक्ष टेलिफोन सम्पर्क हुनुहुन्छ। डाक्टर साहब,
हजुर नमस्कार,
स्वागत छ यहाँलाई। हजुर, अब नार्कले जसरी उत्पादन र उत्पादकत्व वृद्धिको लक्ष्य राखेर उन्नत जातहरू विकास गरिरहेको छ विभिन्न बालीको, पछिल्लो चरणमा भइरहेका कामहरू, क्रियाकलापहरू, त्यसका प्रगतिहरू के छन् डाक्टर साहब?
विशेष गरेर नार्कको स्थापनापछि नै, नार्कको हुन त नार्कको स्थापनाभन्दा अगाडि नै यो विभिन्न बालीहरूको यो जातीय विकासको काम हाम्रो इतिहासलाई हेर्दाखेरि 2017 सालदेखि नै सुरु भएको हो। र नार्कको स्थापना हुनुभन्दा अगाडि जम्मा 117 भन्नुको मतलब 2017 सालदेखि 2047 सालसम्म 117 विभिन्न बालीका जातहरूको उन्मोचन कार्य भएको थियो भने नारको स्थापनापछि 2048 सालदेखि गत सालसम्म हामीहरूको जम्मा 1159 विभिन्न जातहरूको दर्ता र उन्मोचन गर्ने काम चाहिँ भएको छ। अब यसमा विशेष गरेर नारको अहिले कुनै पनि जातीय विकासमा मुख्य अहिले हामीहरूले फोकस गरिरहेको चाहिँ हामीहरूको खाद्य सुरक्षा नै हो। खाद्य र पोषण सुरक्षाको लागि अहिले हामीहरूले फोकस गरिरहेका छौँ। अब अहिलेसम्म हामीहरूले विशेष गरेर धान, गहुँ, मकैका जातहरूको उन्मोचन र दर्ताकमा चाहिँ हामीहरूले फोकस गरिरहेका छौँ। उदाहरणको लागि अहिले हामीहरूको धानमा मात्र जम्मा 161 विभिन्न जातहरू हामीहरूको यो दर्ता र उन्मोचन भएका छन्। अनि त्यस्तै मकैको लागि 118, गहुँमा 42 र अब कोदो, जौ, फापर, चिनो, कागुनो, यिनीहरू दलहन, तेलहन, यी बालीहरूमा हामीहरूको जातीय दर्ता र उन्मोचन भइरहेको छ। अहिले आएर विशेष गरेर हामीहरूले यो उत्पादन बढी दिनको लागि हामीले वर्ण शङ्कर जातको हामीहरूको यो दर्ता र उन्मोचनको काममा चाहिँ हामीहरूले त्यो विकास, जातीय विकासमा चाहिँ हामीहरूले ध्यान दिएका छौँ। किन भन्दाखेरि वर्ण शङ्करको अहिले विशेष गरेर धान र मकैमा विदेशी वर्ण शङ्कर जातको अहिले ठुलो परिमाणमा यो विभिन्न जात, विभिन्न बिउहरूको आयात हुन्छ। त्यसलाई हामीहरूले प्रतिस्थापन गर्ने उद्देश्यले यो धान र मकैमा, विशेष गरेर धान र मकैमा वर्ण शङ्कर जातको विकासमा अहिले हामीले ध्यान दिएका छौँ। र अहिले हामीहरू धान, मकै, गहुँ, कोदो यी बालीहरूको जातीय विकासमा ध्यान दिइरहेका छौँ। त्यसमा पनि अहिले आएर अर्को महत्त्वपूर्ण एरियामा हामीले फोकस गरिरहेको चाहिँ पोषण सुरक्षाको लागि भन्दाखेरि अब जस्तै धान, मकै, गहुँमा नै विभिन्न पोषण यो बायो फोर्टिफाइड भन्छ, विभिन्न पोषण भिटामिन सहितको, विभिन्न माइक्रो एलिमेन्ट सहितको जातहरूको विकासमा हामीहरूले ध्यान दिएका छौँ। उदाहरणको लागि अहिले हामीहरूले यो जिङ्क, गहुँमा जिङ्क सहितको, क्याल्सियम सहितको, आइरन सहितको विभिन्न हामीहरूको गहुँमा हामीले ध्यान दिएका छौँ भने, त्यस्तै मकैमा पनि अब विभिन्न यो क्याल्सियम सहितको, अनि त्यस्तै प्रोटिन सहितको, प्रोटिन मिल सहितको, धानमा पनि त्यस्तै आइरन सहितको, क्याल्सियम सहितको नयाँ किसिमको जात विकास गर्नको लागि हामीले ध्यान दिएका छौँ, ताकि हामीहरूको धान खाँदा खाँदै अरू माइक्रो न्युट्रिएन्टहरू पनि हामीहरूको साथै जाओस्। अहिले आएर अर्को महत्त्वपूर्ण एरियामा हामीले यो विभिन्न जातीय विकासमा ध्यान दिएको के हो त भन्दाखेरि, विशेष गरेर जलवायु परिवर्तनको कारणले गर्दाखेरि देशमा विभिन्न समयमा खडेरी पर्न सक्छ, र विभिन्न समयमा ठुलो बाढी जान सक्छ. त्यस्तै हामीहरूले अब धानको कुरामा हामीहरू धानमा चाहिँ हामीहरूले खडेरी सहन सक्ने विभिन्न जातहरू, उदाहरणको लागि हामीहरूको सुक्खा धान 1-6 सिरिजसम्मको हामीहरूले धानमा हामीहरूले विकास गरेका छौँ. अनि त्यस्तै यो डुबान सहन सक्ने विभिन्न जातहरू, अब जस्तै हामीहरूको गङ्गा सागर 1, गङ्गा सागर 2, गङ्गा सागर 3, यसरी स्वर्ण सबवान, यी विभिन्न किसिमको जातहरूको विकास हामीले गरेका छौँ.
यो जसरी डाक्टर साहब हजुर, जसरी यो धान र मकैको खास गरी र गहुँको यहाँहरूले जुन जातको कुरा र मिश्रण सम्मिश्रणको कुरा जुन गरिरहनु भएछ, त्यसको प्रयोग चाहिँ कसरी भइरहेको छ, त्यसको उत्पादनको अवस्था कस्तो छ?
अहिले विशेष गरेर हामीहरूको देशको उपयोगको कुरा गर्दाखेरि गहुँमा हामीहरूको अलिकति सकारात्मक छ. लगभग हामीहरूको 94% जति नाकबाट विकसित मतलब चाहिँ गहुँ नै उपयोग भएको छ. तर धानको केसमा नाकबाट विकसित लगभग 35% जति मात्रै उपयोग भएको छ. अनि त्यस्तै मकैको केसमा चाहिँ लगभग हामीहरूको 45% जति हामीहरूको नाकबाट विकसित भएकै बिउ चाहिँ किसानहरूले उपयोग गरिरहेको विभिन्न हाम्रो सर्वेबाट देखाएको छ. मुख्य यसमा यो धान र मकैमा चाहिँ यो नाकबाट विकसित बिउहरूको उपयोग कम हुनुको कारणमा दुईटा कारण अहिले हामीहरूले तत्कालै देखेका छौँ. एउटा चाहिँ हामीहरूको विशेष गरेर यो हाइब्रिड जुन हाम्रो मल्टिनेसनल कम्पनीहरूबाट विभिन्न ठुलो लगानीबाट विकास गरेका हाइब्रिडमा हामी चाहिँ यो आयातित बिउको तुलनामा हाम्रा हाइब्रिडहरू अलिक कमजोर भएका हुन्, यो कुरा चाहिँ हामीले महसुस गरेका छौँ. र अर्को कुरा जुन हामीहरूको खुला सेन्सेट हामीहरूका विभिन्न जातहरूको चाहिँ बिउको सप्लाईको लागि त्यो चेन चाहिँ हाम्रो मिल्न सकिरहेको छैन. र त्यसको प्रचार प्रसार पनि विशेष गरेर हामीहरूको संहितामा गइसकेपछि हाम्रो यो कृषि प्रसारको जुन हामीहरूको सिस्टम, पहिलाको कृषि प्रसारको सिस्टम चाहिँ यो संहितामा गइसकेपछि त्यो कृषि प्रसारको सिस्टममा चाहिँ हामीहरूको अलिक गडबड भएको छ, जसको कारणले गर्दाखेरि नाकबाट
त्यो प्रचारको हजुर
प्रचार प्रसार
हजुर जुन 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 डाक्टर साहब हजुर 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 जुन पहिला थियो त्यो भत्क्यो, नयाँ बन्न सकिरहेको छैन,
सकिरहेको छैन. त्यसको कारणले गर्दाखेरि पनि जुन हामीहरूले विकास गरेका धानका जातहरू विभिन्न जातहरूको हाम्रो प्रवर्धन त्यही अनुसारले, किन भन्दाखेरि हाम्रो दायरा कृषि अनुसन्धान परिषदको दायरा चाहिँ के हो त भन्दाखेरि हामीहरूको मुख्यतया हामीहरूले अनुसन्धान गरेर नयाँ जात निकाल्ने हो. तर अब त्यसको प्रसार प्रवर्धन गर्नको लागि हाम्रो त्यही अनुसारको जनशक्ति त्यही अनुसारको बजेटको व्यवस्था हाम्रोमा गरेको हुँदैन, जसको कारणले गर्दाखेरि नयाँ विकसित जातहरू एकदमै उन्नत भए तापनि अब किसानको माझमा चाहिँ त्यो अनुसारको प्रवर्धन हुन सकिरहेको छैन.
अब आज हामीले यो छलफल गरिरहँदाखेरि डाक्टर साहब, जस्तो हाम्रो हामीले आफै भनौँ न यो नार्कले यहाँहरूले जुन अनुसन्धान गरेर विकास गरेका जातहरू र बाहिरबाट आयातित भएका हाइब्रिड, हुन त यो त्यो पनि हामीले विकास गरेको पनि एक प्रकारको हाइब्रिड नै हो, यो बाहिरबाट आएका हाइब्रिड, यो दुईटाको बीचमा यसको क्वालिटीमा खास गरी गुणस्तरमा अघि यहाँले भनेको जस्तो यसका भित्रका जुन सम्मिश्रणहरू छन्, आवश्यक पोषक तत्त्वहरूको मिश्रणको कुरा, कहाँ कहाँ कस्तो कस्तो खालको फरक पर्छ?
अब उदाहरणको लागि अब हामीहरूको हामीले अहिले हाम्रो हाइब्रिड जात विकासमा हामीहरूले केही सफलता पाएका छौँ र केही चाहिँ हामीहरूको जुन हामीले तुलनात्मक रूपबाट जुन विदेशबाट विभिन्न मल्टिनेसनल कम्पनीबाट विकास गरिएका हाइब्रिडसँग हाम्रा हाइब्रिडहरू त्यति खरो रूपबाट उत्रिन सकेको हामीले महसुस गरेका छैनौँ.
हजुर,
कतिपय
त्यसको कारण चाहिँ के उत्पादकत्व त्यसको कारण कि अथवा प्रचार त्यसको कारण?
होइन होइन, प्रचार भन्दा पनि यो हाइब्रिडको केसमा चाहिँ कतिपय हामीहरूको अनुसन्धानकोमा लगानी नै हो. उदाहरणको लागि यो मल्टिनेसनल कम्पनीहरूमा एउटा मकैको एउटा कुनै जात कुनै हाइब्रिड निकाल्नको लागि 100 जना ब्रिडरहरू यो प्रजनन यो बाली प्रजनन गर्नुको लागि ब्रिडरहरू उहाँहरू काम खटेका हुन्छन्, तर नेपालको कन्डिसनमा हामीहरूसँग एकदमै थोरै ब्रिडरहरू मात्र, नेपाल कृषि अनुसन्धान परिषदमा एकदमै थोरै ब्रिडरहरू मात्र काम गरेका छन्. त्यसमा पनि विशेष गरेर उहाँहरूले यो मलिकुलर लेभलमा काम गरेका हुन्छन् जसमा जसको कारणले गर्दाखेरि र उहाँहरूले जुन स्पिड ब्रिडिङ पनि मा काम गर्नुहुन्छ र जसको कारणले गर्दाखेरि छोटो समयमा पनि धेरै वैज्ञानिकहरू भिडेर नयाँ जात विकास गरेका हुन्छन् जसको तुलनामा नेपाल कृषि अनुसन्धान परिषदमा अहिले हामीहरूको विशेष गरेर ह्युमन रिसोर्समा हामी कमी छौँ र त्यस्तै हाम्रो ल्याब फेसिलिटीमा पनि हामीहरूको कमी छ. उदाहरणको लागि गत सालभन्दा हामीहरूले लगभग 1 अरब जति 95 करोडको हाम्रो बजेटको कमी भएको छ. सरकारबाट लगानी यस अनुसन्धानमा लगानीको कमीको कारणले गर्दाखेरि पनि विशेष गरेर यो जुन आधुनिक प्रविधि प्रयोग गरेर जुन नयाँ किसिमको जातहरू विकास गर्नुपर्नेछ त्यसमा चाहिँ एउटा जनशक्ति र लगानीको कमीको कारणले गर्दाखेरि पनि हामीहरूले जुन विदेशबाट आयातित जुन भएको हाइब्रिडसँग चाहिँ हामीले कम्पिट गर्न नसकेको एउटा कारण चाहिँ हामीले त्यो हो. अर्को कारण चाहिँ के हो त भन्दाखेरि विशेष गरेर विदेशी हाइब्रिड जुन कुनै पनि आएको छ उहाँहरूको मार्केटिङ सिस्टम एकदमै स्ट्रङ हुन्छ. मार्केटिङ सिस्टम जुन हामीहरूको जसको कारणले गर्दाखेरि उहाँहरूले त्यो हाइब्रिड बेच्नेहरूलाई बढी मुनाफा दिने सिस्टम हुन्छ. तर नेपालबाट विकसित भएको हाम्रो हाइब्रिडहरू एकदमै गभर्मेन्ट सिस्टमबाट जाँदाखेरि उहाँहरूको त्यो मार्केटिङ सिस्टम र त्यो सिड सप्लाई सिस्टम चाहिँ हाम्रो स्ट्रङ भइसकेको छैन. जसको कारणले गर्दाखेरि पनि हाम्रा हाइब्रिड कतिपय हाम्रो हाइब्रिडहरू राम्रा भए तापनि जस्तै उदाहरणको लागि यो मकैमा हामीहरूको यो मकैमा हामीहरूको चाहिँ राम्रो हाइब्रिड 10 राम्रै भए तापनि कतिपय केसमा चाहिँ हामीहरूको किसानको माझमा पहुँच गर्नको लागि त्यो अनुसारको हाम्रो सिस्टम चाहिँ डेभलप भइसकेको छैन. जसको कारणले गर्दाखेरि पनि हाम्रो विदेशी हाइब्रिडसँग हाम्रो कम्पिटिसन चाहिँ एउटा टेक्निकल र अर्को चाहिँ हाम्रो म्यानेजरल हिसाबबाट मार्केटिङको हिसाबबाट केही कमी भएको कारणले त्यसको एडप्सन चाहिँ कमी भएको हामीले महसुस गरेका छौँ.
हामी अन्तरसम्वादमा छौँ नेपाल कृषि अनुसन्धान परिषद नार्कका कायमुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठ हामीसँग हुनुहुन्छ. नार्कले उत्पादकत्व वृद्धि र विभिन्न बालीका उन्नत जातहरू विकास गरेको सन्दर्भमा त्यसको प्रयोगका सन्दर्भमा र ती विकसित भएका उत्पादनहरूमा पोषक तत्वको सन्दर्भमा अन्तर्संवादमा केन्द्रित भइरहेका छौं. डाक्टर साहब, अब जस्तो हामीले जुन अहिले पछिल्लो समयमा नार्कका तर्फबाट विकास गरिरहेका जुन हाइब्रिडहरू छन् अथवा यहाँले अघि भनेको जस्तो मौसम अनुकूल कहीँ चाहिने सुक्खा भयो भने सुक्खा 1 सुक्खा 2 यहाँहरूले जुन विकास गर्नुभएको छ ती सहितका चाहिँ धानहरू छन् होइन. अब त्यसै गरी वर्षा बढी भयो भनेपछि त्यहाँ त्यस्तो ठाउँमा उत्पादन हुने धानहरू पनि छन्, धान मकै गहुँ यी यावत कुराहरू. यो यसको जुन विकसित अवस्था छ यसको अवस्था र हाम्रा रैथाने बिउहरूको संरक्षणको सन्दर्भ, किनभने हामीले वर्षौं चाहिँ रासायनिक मलको प्रवर्धनमा दशकौं नै समय खर्च गर्यौं, फेरि अहिले फेरि जैविक मल गाई गोठ गोबर घाँसपात घडेउला भन्न थालेका छौं होइन. यो यसको यो बिउहरूको सन्दर्भमा पनि यो संरक्षण रैथाने बिउको संरक्षणको विषय कहाँनिर कतिको प्राथमिकतामा पर्छ, कहाँनिर पर्छ, त्यो भोलि हामीलाई फेरि हामी यो बाटो गइरहेका छौँ भोलि फेरि कुनै दिन फेरि रैथानेतिर फर्किनु पर्दाखेरि नपाउने स्थिति पो हुन्छ कि डाक्टर साहब?
विशेष गरेर नेपाल कृषि अनुसन्धान परिषदले यो हाम्रो रैथाने बिउहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ. उदाहरणको लागि त्यसको लागि हामीहरूले नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत जिन ब्याङ्कको स्थापना गरेका छौँ. त्यसमा अहिलेसम्म हामीहरूको 300 भन्दा बढी जात बालिका 19,000 भन्दा विभिन्न किसिमको विभिन्न हामीहरूको रैथाने बिउहरूको संकलन गरेर हामीहरूले त्यसलाई हामीहरूले संरक्षण गरेर राखेका छौँ. त्यसमा छोटो मध्यम र लङ टर्म 100 वर्षसम्म पनि हामीहरूले त्यसलाई संरक्षण गरेर हाम्रो त्यो जिन ब्याङ्कमा हामीले संरक्षण गरेर राखेका छौँ. त्यसको सबै चारित्रिक विश्लेषण गरेर त्यसको सबै विश्लेषण गरेर त्यसलाई चाहिँ हामीहरूले जिन ब्याङ्कमा राख्ने गरेका छौँ. त्यसको अलावा हामीहरूले यो जिन भयो, डिएनए भयो, टिस्यु भयो, क्राय प्रिजर्भेसन पनि हामीले थालेका छौँ. यसको अलावा हामीहरूले विभिन्न समुदायहरूसँग मिलेर हाम्रो 63 वटा नै अफिस छ. नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतका 63 वटा अफिस छ. 63 अफिसले विभिन्न यो समुदायसँग मिलेर सामुदायिक रूपबाट ती बिउहरूलाई कसरी संरक्षण गर्न सक्छ सामुदायिक लेभलमा नै, त्यसमा चाहिँ इन्स्टिट्युट कन्जर्भेसनको काम पनि गरिरहेको छ. जसको कारणले गर्दाखेरि हामीसँग भएको त्यो रैथाने बिउको अर्को कुरा हामीहरूले के पनि गरिरहेका छौँ भन्दाखेरि त्यसको चरित्र चित्रण गरेर हाम्रो जिन ब्याङ्कले चाहिँ कुन चाहिँ बिउमा कुन चाहिँ गुण छ र हामीसँग विभिन्न बाली विशेषका हामीहरूको अनुसन्धान कार्यक्रमहरूलाई ती बिउहरू प्रयोग गरेर त्यस बिउका कि ती बिउका गुणहरू प्रयोग गरेर नयाँ जातको विकासको लागि पनि हामीहरूले यो जिन ब्याङ्कबाट विभिन्न हामीहरूको बाली विशेषका कमोडिटी प्रोग्रामहरूलाई यो बिउबाट हामीहरूको नयाँ जातको विकास गर्नको लागि पनि हामीहरूले त्यसको लागि चाहिँ सहयोग भइरहेको छ। जसको कारणले गर्दाखेरि अहिले विशेष गरेर हामीहरूको रैथाने बिउको संरक्षण र रैथाने बिउबाट कुनै राम्रो किसिमको जातहरू छ कुनै राम्रो किसिमहरूको छ भने त्यसको प्रवर्धन र त्यो रैथाने बिउको गुणलाई प्रयोग गरेर नयाँ जात विकासको लागि पनि हामीहरूको सहयोग
भइरहेको यसमध्येको
रैथाने बिउको संरक्षण
गर्ने यसमध्ये रैथाने बिउको प्रवर्धनका कार्यक्रम चाहिँ कहाँ कसरी चलेको छ त्यसले कस्तो नतिजा दिएको छ?
अब यसमा मुख्यतया हामीहरूको विशेष गरेर हामीसँग भएको रैथाने विभिन्न बालीहरूको बिउहरूकोमा अब जस्तै हामीहरूले अहिले धान गहुँ मकैको अलावा जुन हामीसँग परम्परागत रूपबाट नै खेती भइरहेका चिनो कागुनो अनि कोदो अनि त्यस्तै जौ फापर यी बिउहरूको लागि हामीहरूले विभिन्न ठाउँबाट सङ्कलन गरेर ती सङ्कलन गरेका बिउहरूको हामीहरूले परीक्षण गरेर र कतिपय अहिले दुई चारवटा विभिन्न जातहरूको चाहिँ हामीहरूले रिलिज गर्ने समुदायिक स्तरबाट नै हामीहरूको त्यसको उन्मोचन मतलब चाहिँ हामीहरूको दर्ता गर्ने जातीय दर्ता गर्ने कामहरू पनि हाम्रो जिन ब्याङ्कको सहयोगबाट भइरहेको छ। जसको कारणले गर्दाखेरि त्यो रैथाने जुन बिउहरू छ त्यसबाट हामीहरूको कमर्सियल्ली व्यावसायिक रूपबाट नै उत्पादन उदाहरणको लागि हामीहरूको जुम्लामा हाम्रो जुम्ली मार्से अब जुम्ली मार्से एकदमै बजारीकरणमा अहिले किसानहरूले उत्पादन गर्न सक्यो भने अब त्यसको बजारीकरण गर्न सक्यो भने किसानहरूले त्यो जुम्ली मार्सेबाट उच्च मूल्य पाएर उहाँहरूले फाइदा लिन सक्नुहुन्छ। त्यस्तै हामीहरूले विभिन्न ठाउँमा हामीहरूको कोदोको चिनोको कागुनोको हामीसँग भएका विभिन्न रैथाने जातहरूमध्ये उन्नत देखेको जातहरूको प्रवर्धन गरेर त्यसको व्यवसायीकरण गर्ने काममा हामीहरू अगाडि बढेका छौँ। जसको कारणले गर्दाखेरि किसानहरूले डाइरेक्टली नै अब त्यसबाट त्यो अन्न बिक्री गरेर अथवा त्यो अन्नबाट विभिन्न किसिमको प्रडक्टहरू बनाएर उहाँहरूले किसानहरूले बढी फाइदा लिन सक्नेछ र जसको कारणले गर्दाखेरि रैथाने बिउहरूको पनि इन्सिटो हाम्रो किसानको खेतबारीमै संरक्षण गर्ने काममा पनि सहयोग पुग्न
जान्छ। अब जसरी यो कामहरू भइरहेको छ नाकका तर्फबाट यो सहितका यहाँहरूले अलि फरक कामहरू पनि गर्नुभएको छ केही अब मूलत जलवायु अनुकूलनको सन्दर्भ अघि हामीले अलिकति त्यसमा उल्लेख पनि गर्यौं र त्यसमा पनि अब कृषि सूचना कृषकहरूलाई सूचना प्रदान गर्ने विषय किसान कल सेन्टरकै विषय यदि कसैले यहाँहरूसँग टेलिफोनै गर्यो भने पनि यहाँहरूका विज्ञहरूले त्यो जानकारी दिने यी कामहरूको चाहिँ कतिको प्रभावकारिता देखिएको छ अथवा यहाँहरूका तर्फबाट भइरहेका प्रयासलाई किसानले कतिको ग्रहण गरेका छन्?
अघि नै मैले भने हामीहरूले विशेष गरेर खाद्य र पोषण सुरक्षाको लागि विभिन्न जातीय विकासहरूको काम गर्छौँ।
हजुर,
यसको अलावा हामीहरूले जुन खाद्य र पोषण सुरक्षाको साथसाथै हामीहरूले विशेष गरेर विभिन्न रोग प्रतिरोधक विशेष गरेर हाम्रो जातीय विकासमा रोग प्रतिरोधी र किरा रोगको प्रतिरोधी क्षमता सहितको जातको विकासमा पनि हाम्रो ध्यान छ र साथसाथै जुन हामीहरूको विभिन्न किसिमको हामीहरूको जलवायु परिवर्तनबाट लाई पनि सहन सकिने विभिन्न जातहरूको पनि विकासमा हामीहरूले ध्यान गएको छ र त्यसको साथसाथै अहिले विशेष गरेर हामीहरूको यो किसानहरूलाई तुरन्त फाइदा पुग्ने विभिन्न हामीहरूको तरकारी बालीका जातहरू अब जस्तै हामीहरूको नेपाल कृषि अनुसन्धान विकासबाट हामीहरूको सृजना भन्ने जात चाहिँ व्यापक देशभरि नै फैलिएको छ जुन हामीहरू टनेलमा जुन हामीहरूको गोलबेडा खेती गरिन्छ सबै ठाउँमा हामीहरूको सृजना भन्ने जात छ त्यसको सत्तामा पनि अहिले विभिन्न यो कुमल गोलबेडा भनेर हाइब्रिडका जातहरू पनि हामीले विकास गरिरहेका छौँ। त्यो भन्नुको मतलब एउटा आय आर्जनको उद्देश्यले पोषण सुरक्षाको हिसाबबाट र जलवायु मैत्री हामीहरूको जातहरूको विकासमा हामीले हाम्रो फोकस छ भने यसको अलावा हामीहरूले विशेष गरेर हामीहरूको विभिन्न बालीहरूमा यो क्लाइमेट रिजिलियन्ट टेक्नोलोजीहरूको भन्नुको मतलब कम खर्चमा कम लगानीबाट खेती गर्ने तरिका, किन भन्दाखेरि हाम्रो खेती प्रणाली एकदमै महँगो भयो जसको कारणले गर्दाखेरि युवाहरू पलायन भएर गए, त्यसको लागि कम खर्चमा फाइदाजनक हिसाबबाट कस्तो उपकरण कस्तो तरिका प्रयोग गरेर खेती गर्न सकिन्छ त्यस सम्बन्धीमा पनि हाम्रो अनुसन्धान हुने काम भइरहेको छ। त्यसको प्रवर्धन हुने कामहरू विशेष गरेर यान्त्रिकरण प्रविधि सम्बन्धी कामहरू अगाडि बढिरहेको छ। त्यस्तै हामीहरूको विशेष गरेर दिगो रूपबाट हामीहरूको खेती प्राप्त गर्नु खेती अनुत्पादन गर्नको लागि विभिन्न किसिमको हामीहरूको मल खाद नै अहिले रासायनिक मल खाद एकदमै ठुलो समस्याको रूपमा रहेको छ। कम मल खाद प्रयोग गरेर ठिक्क मात्रामा मल खाद प्रयोग गरेर मल खादका विभिन्न यो रासायनिक मलको विभिन्न विकल्पका विभिन्न माध्यमहरू सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ। अब जस्तै अब बायोचारको कुरा गरौँ, एजोलाका कुरा गरौँ, ग्रिन म्यानरको कुरा गरौँ, हामीहरूको यो गोठे मलको सही सदुपयोगको कुरा गरौँ, यी सम्बन्धी अनुसन्धान काम पनि हामीले अगाडि बढाइरहेका छौँ। अनि यसको अलावा हामीहरूले कुनै पनि अन्न कुनै पनि चिजको भ्यालु एडिसन त्यसको प्रोसेसिङ सम्बन्धीमा के गर्न सकिन्छ, अब जस्तै हामीहरूको यो प्रोबायोटिक दहीको कुरा गरौँ, यो चिज उत्पादनको कुरा गरौँ, यो अब जस्तै कोदोको विभिन्न परिकारहरू बनाउने विभिन्न हाम्रो प्रडक्टहरू बिस्किटदेखि लिएर विभिन्न किसिमको कुकिजदेखि लिएर विभिन्न प्रडक्टहरू बनाउने कुरा भयो, अब जस्तै यो आलुको चिप्स भयो, विभिन्न सुकाउने प्रविधिहरू भयो, हालसालै हामीहरूले विभिन्न उद्योगहरूसँग हामीहरूले कोलाबोरेसन गरेर अब जस्तै धानमा हामीहरूले आर्डु राइस मिलसँग कोलाबोरेसन गरेर हाम्रा धानका जातहरूको प्रवर्धन गर्ने काम गरेका छौँ। त्यस्तै अहिले हालसालै हामीले आलुको लागि पनि विभिन्न हामीहरूको यो कम्पनीहरूसँग मिलेर विभिन्न आलुको जातहरू जस्तै चिप्स बनाउने विभिन्न जातहरूको प्रवर्धन गर्ने काम गरिरहेका छौँ। त्यस्तै अहिले हामीले यो आटा एउटा मिलहरूसँग गरेर नेपालबाट विकसित हामीहरूको बायो फोर्टिफाइड यो जिन गहुँको लागि प्रवर्धन गर्ने कामहरू उहाँहरूले आटा व्यवसायीकरण मार्फत गर्ने कामहरू गरिरहेका
छौँ। डाक्टर मैले अब डाक्टर साहब हामीसँग एकदम कम समय छ, मैले मात्रै भन्न खोजेको छ तल्लो तहका किसानहरूले डाक्टर साहब तल्लो तहका किसानहरूले जुन उनीहरूका समस्याहरू छन् दैनन्दिनका कृषि कार्यका समस्याहरू त्यो सन्दर्भमा कृषि सूचना यहाँहरूले जसरी दिइराख्नु भएको छ साप्ताहिक रूपमा बुलेटिन पनि यहाँहरूले जारी गर्नुहुन्छ, त्यो बुलेटिनको प्रभावकारिता कतिको देखिएको छ र अर्को किसान कल सेन्टर जुन छ यहाँहरूको त्यसको कतिको प्रभावकारिता छ, कति किसानहरू तल्लो तहका किसानहरू त्यसमा आबद्ध भइरहेका छन् संलग्न भइरहेका छन्?
हजुर, यसमा विशेष गरेर हामीहरूको किसान यो कल सेन्टर हामीहरूको हरेक शुक्रबार 4-6 बजे हामीहरूले कल गर्छौँ, त्यसमा किसानहरूको विभिन्न यसलाई पनि फेसबुक लाइभ मार्फत हामीले अझ बढी किसानहरूमा पुर्याउने हामीले प्रयास गरेका छौँ। अहिले आएर हामीहरूले 63 नै अफिसमा हामीहरूले कृषक सेवा केन्द्र हामीले स्थापना गर्नको लागि हामीले पहल गरेका छौँ, जसले गर्दाखेरि किसानहरू हाम्रा यी अनुसन्धान केन्द्रमा आएर उहाँहरूले आफ्नो समस्याहरूको समाधानको लागि उपायहरू खोज्छन् भने यसलाई किसान कल सेन्टर मार्फत हामीहरूले उहाँहरूलाई लिङ्क गर्छौँ। यसको अलावा हामीहरूले 100 भन्दा बढी बाह्य अनुसन्धान स्थलहरू जहाँ चाहिँ किसान वैज्ञानिकहरू साथसाथै बसेर अनुसन्धान गर्छन्, अनि त्यस्तै हामीसँग 4 हामीहरूको नाग प्रविधि गाउँमा हामी काम गरिरहेका छौँ, अनि त्यस्तै हामीहरूको विशेष गरेर हरेक हप्ता हामीहरूले यो एग्रो एडभाइजरी हामीले जारी गर्छौँ। नेक्स्ट विकमा के कस्तो किसिमको जलवायुको हामीहरूको प्रक्षेपण गरेको छ, त्यो प्रक्षेपण अनुसारले किसानले के गर्नुपर्छ भन्ने सन्दर्भमा हामीले हरेक शुक्रबार यो सम्बन्धी यो सबै हामीहरूले सबै स्थानीय निकायमा हामीहरूले यो एग्रो एडभाइजरी बुलेटिन जारी गर्छौँ। त्यसको अलावा हामीले विशेष यसपालि त एल्निनोको कारणले गर्दाखेरि धानमा ठुलो समस्या हुने कारणले गर्दाखेरि धान विशेष धानको लागि कसरी हामीहरूले सुक्खाबाट बच्ने त्यस सम्बन्धीमा विशेष हामीले बुलेटिन जारी गरेका थियौँ। यसको अलावा हामीहरूले एसएमएस सेवाहरू पनि हामीहरूले जारी गरेका छौँ। विशेष परिस्थितिमा के गर्नुपर्छ, उदाहरणको लागि हामीहरूको यो 2 साल अगाडि धान काट्ने बेलामा हामीले पानी पर्नेको प्रक्षेपण गरेको हुनाले हामीले 20,000 भन्दा बढी किसानहरूको लागि चाहिँ हामीहरूले एसएमएस सेवाबाट यसरी यो ठिक धान काट्ने काम यसपछि मात्र पर्टिकुलर डेटमा चाहिँ मात्र गर्नु भनेर हामीले यसरी एसएमएस सेवा पनि सुरु गरिरहेका छौँ, जसको कारणले गर्दाखेरि धेरै किसानहरूको हामीहरूको जुन पानी परेर जुन धानमा हुने क्षतिबाट चाहिँ उहाँहरूले बच्नु भएको छ। यसरी हाम्रो सीमित लगानीको कारणले गर्दाखेरि हामीले गरिरहेका छौँ, तर यसमा लगानी र हामीहरूको विभिन्न संस्थाहरूसँगको हामीहरूको उहाँसँग मिलेर अझ बढी कामहरू गर्नुपर्ने देखेका छौँ। यसपालि हामीहरूले हरेक प्रादेशिक अनुसन्धान केन्द्रले कम्तीमा पनि 10-10 स्थानीय निकायहरूसँग मिलेर हामी नेपाल कृषि अनुसन्धान परिषदबाट विकसित भएका प्रविधिहरूको प्रवर्धन गर्ने काममा हामीहरू अगाडि बढेका छौँ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद डाक्टर सर।
यहाँलाई पनि धन्यवाद।
नेपाल कृषि अनुसन्धान परिषद नार्का कायम मुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठ, प्राविधिक मित्रहरू शंकर भण्डारी र मोहम्मद असलमलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।